की बात तो उनकी ये है कि वो कहते हैं कि जब हम मिट्टी हो जाएंगे तो क्या हम दोबारा नए सिरे से पैदा किए जाएंगे। अल्लाह सुबहान व तआला कहते हैं कि ये इनका बहुत अजीब और गरीब इश्कार है। ऐसा अल्लाह सुबहान व तआला ने जवाब दिया, उलाइकल लजीन कफरू बिरब्बिहिम, ये वो लोग हैं जो अपने रब का इनकार कर चुके हैं। तो इसका मतलब ये है कि जो लाइफ आफ्टर डेथ का इनकार करे और इसके अंदर किसी किस्म का कोई शक और शुबा करे, इस आयत के मुताबिक ये है कि वो काफिर हो जाता है। समझे क्या? हम जो कलमा पढ़ते हैं ईमान मुफस्सल, आमनतु बिल्लाहि व मलाइकतिहि व कुतुबिहि व रुसुलिहि व यौमिल आखिर व यौमिल आखिर और आखिरत के व القدر خيره و شره من الله تعالى و البعث بعد الموت, तो बात बाद मौत, मौत के बाद दोबारा जिंदा होना, ये हमारा अकीदा है। क्या है हमारा अकीदा? मैं अभी गुज़िश्ता हफ्ते ही वो किताबुल जिहाद पढ़ा रहा था बुखारी शरीफ के अंदर, समझ गए ना बात? तो अल्लाह सुबहानहु व तआला ने यूं कहा कि जो लोग अल्लाह के रास्ते में शहीद हो जाते हैं ना, तो तुम उनको मुर्दा न समझो। वला तहसबन्न अल्लज़ीना कुतिलू फी सबीलिल्लाही अमवाता, जो लोग अल्लाह के रास्ते में शहीद हुए तुम उनको मुर्दा न समझो। बल अहयाउन, बल्कि वो तो क्या है, जिंदा है। इंद रब्बिहिम युरज़क़ून, और उनके रब के सामने उनको रोजी दी जाती है, उनको बाकायदा खिलाया जाता है, पिलाया जाता है। तो इसका मतलब ये है कि शुहादा क्या होते हैं, जिंदा होते हैं। मरने के बाद भी क्या है वो, और नबी भी मरने के बाद अपनी कब्र में क्या होता है, जिंदा होता है। समझे ना? मैं और आप मर जाएंगे ना और कब्र में जाएंगे ना, तो दोबारा जिंदा हो जाएंगे। समझे ना? मैं और आप भी कब्र में जाकर क्या हो जाएंगे, दोबारा चुनान जी की वजह से हम कब्र पर जाते हैं, फिर अस्सलाम वालेकुम या अहले दार कौमी मुमिनीन, तुम लना सलफुन व इन्ना इंशा अल्लाह बिकुम ललाहिकून, ये पढ़ते हैं हम, सलाम करते हैं हम। क्यों सलाम करते हैं? कोई शख्स दीवार को तो सलाम नहीं करता, बात समझ में आ रही दोस्त? कोई शख्स दीवार को सलाम करे नहीं, और वहाँ वो कब्र बनी हुई है, बिल्कुल डेड बना हुआ है, और फिर भी किधर सलाम वालेकुम। और यहाँ तक बताया गया कि जब तुम कब्र की जियारत करने जाओ तो उसकी जियारत ऐसे ही क्या करो जैसे जिंदगी की हालत में क्या करते हैं। अब मैं आपसे मिलने के लिए आऊँ तो इस पल में मैं आपके सामने खड़ा रहूंगा या आपके पीठ पीछे खड़ा रहूंगा? सामने खड़ा रहूंगा, बराबर है। ऐसा तो है ना यार, इधर मेरी तरफ चेहरा किए हुए हैं और मैं उधर जाकर खड़ा हो जाऊँ या आपकी सिराने जाकर खड़ा हो जाऊँ, ऐसा नहीं। तो सिराने की मुर्दे का जो कब्र होता है और मुर्दे की जो इसका जो चेहरा होता है वो किबले की तरफ रखा जाता है, बताया जाए उसको, तो गोया वो किबले की तरफ होता है, हम उसके सामने जाकर खड़े होंगे अस्सलामु अलैकुम। मुर्दे के सर के पास खड़े नहीं, उसकी पालती के पास खड़े होंगे, उसके सामने गोया कोई मार बीमार पड़े हो, बैठ में हो, साबर का हो पाइए, यानी राइट हैंड साइड पर जो है ना वो बात है, उनको फेस हैंड उसका सर इधर है तो वहाँ खड़े रहते हैं, सलाम हुआ। मुर्दा सब जानता है कि ये आया हमारे पास, वो हमको सलाम, हमारे सलाम का क्या है, जवाब भी देता है। तो मैं ये कह रहा था, नबी भी जिंदा, शहीद भी जिंदा, मैं और आप भी मोमिन भी क्या हो जाएंगे, लेकिन हर एक की जिंदगी में और हर एक की हयात में फर्क है। आम मुमिन और आम मुसलमान जो इंतकाल कर जाते हैं और इंतकाल कर जाने के बाद कब्र में जब वो जिंदा होता है और हयात उसके अंदर आती है, तो उसकी वो हयात बहुत स्ट्रांग नहीं होती, और उसका इफेक्ट दुनिया वालों पर नहीं पड़ता। मेरी बात समझना, उसका इफेक्ट दुनिया वालों पर नहीं पड़ता, चला गया, वो जिंदा है लेकिन उसकी उसकी रोशनी हमारे ऊपर नहीं पड़ती, हम जिंदों पर नहीं पड़ती। मैं यूँ समझाता हूँ बच्चों को, जो शहादा है शहीद होकर चले गए इस दुनिया से, तो उनको भी हयात मिलती है, लेकिन उनकी हयात जो है ना वो स्ट्रांग पहले से हमारी बनिस्बत नॉर्मल इंसानों की बनिस्बत क्या है, उनकी हयात स्ट्रांग होती है। कितनी स्ट्रांग होती है, इतनी स्ट्रांग होती है कि उसका असर हमारे ऊपर भी आया और हमको ये हुक्म दिया गया कि उनको मुर्दा ना समझो। क्या कहा हमको आया नहीं इफेक्ट, मैं कह रहा हूँ कैसा इफेक्ट आया कि हमारे ऊपर क्या हुक्म आया कि तुम उनको मुर्दा न समझो, अहया समझो उनको तो। और आम मोमिन जो जिहाद में शहीद नहीं हुए हो, ऐसे ही शहीद हुए हो, तो उनके मुतालिक कोई हुक्म नहीं, तो उनकी हयात का असर हमारे ऊपर नहीं पड़ता। शहादा की हयात जो उनको मिली है तो उनका असर हमारे ऊपर पड़ता है, और उनको क्या दे दिया कि तुम उनको मुर्दा। और नबी जब इंतकाल करता है तो वो कब्र में जाकर उसको भी हयात मिलती है, लेकिन उनकी हयात तो इतनी स्ट्रांग होती है, इतनी कवी होती है, इतनी कवी होती है कि उसका असर बड़ा है रात सब चीजों पर पड़ता है। वो बोला आप उसको तो यू अस्यूम करेंगे वो नबी मरा ही नहीं, अस्यूम करेंगे मैं बोल रहा हूँ, हाँ लफ्ज समझ में आए, बस सिर्फ वो तो डिपार्चर हुआ इधर से एक दुनिया से दूसरी दुनिया की तरफ, खाली ये समझ लो कि यहाँ था इस कमरे में वो दूसरे कमरे में चला गया, बात समझ। और हम यूं समझेंगे गोया जिंदा है, जिंदा ही है, और जिंदा के जो अहकाम होते हैं दुनिया के अंदर वही अहकाम नबी के मरने के बाद भी होते हैं। अब मैं आपको समझाऊ, जब तक मैं जिंदा हूं मेरे माल को मेरे वरसा के दरमियान डिस्ट्रीब्यूट किया जाएगा, मेरा माल मेरे पास रहेगा ना, मेरा माल डिस्ट्रीब्यूट, वाई क्योंकि मैं जिंदा हूँ, ये मेरी प्रॉपर्टी है, तो मेरा प्रॉपर्टी के साथ पूरा कनेक्शन और पूरा ताल्लुक, समझ गए ना। जब तक मैं जिंदा हूँ मेरी बीवी से कोई दूसरा निकाह कर सकता है, क्यों नहीं कर सकता, मैं जिंदा हूँ मेरी बीवी के साथ कोई दूसरा निकाह, और मेरी बीवी मेरे निकाह में होते हुए किसी और से निकाह भी नहीं कर सकती, ऐसा ही है ना। चुनांचे नबी अलैहिस्सलाम जब इंतकाल कर जाते हैं ना, तो नबी जो पीछे अपने माल छोड़ जाता है ना, तो उसके माल में मीरास जारी नहीं होती, समझे कि नहीं। माँ जो कुछ हम छोड़कर चले जाते हैं वो अल्लाह के रास्ते के अंदर सदका शुमार होता है, समझ गए ना। तो नबी के माल के अंदर मीरास जारी नहीं होती, क्यों नहीं होती, तो उसकी वजूहात में से एक वजह ये बयान करते हैं कि वो जिंदा, और जिंदा के माल में मीरास जारी नहीं होती। नबी के इंतकाल के बाद उनकी बीवी से कोई निकाह करता है नहीं करता, हराम, उनको तो उम्मुल मोमिनीन कह दिया गया, क्या कह दिया, क्या तो उनकी औरतों से कोई निकाह भी नहीं करता, क्यों नहीं निकाह नहीं करता, क्योंकि वो जिंदा है और वो गोया आज असलम के निकाह में है, समझे ना। तो देखो तीनों किस्म के लोगों को हयात मिली, लेकिन हर एक की हयात के अंदर क्या है, फर्क है। आम मोमिनी और मुसलमान को जो हयात मिलती है वो कमजोर, इतनी कमजोर कि उसका इफेक्ट जिंदों पर नहीं पड़ता। शहीदों को जो हयात मिलती है वो उससे स्ट्रांग, इतनी स्ट्रांग कि हमको कह दिया कि हम उनको मुर्दा, और नबी को तो बहुत जैसा ही पूरा जिंदा। चुनांचे आपने कई हदीसों के अंदर पढ़ा होगा कि जो शख्स मेरी कब्र पर आता है और मुझे सलाम करता है, मैं सलाम सुनता हूँ और मैं उनका जवाब देता हूँ, क्या है तो उनका जवाब देता हूँ। ये जो हम हैं दोस्तों कि हम आसन के रोज़े अकदस पर जाते हैं और अस्सलामु अलैका या रसूल अल्लाह, अस्सलामु अलैका या नबी अल्लाह, अस्सलामु अलैका या खलील अल्लाह, हम सब कहते हैं, और वहां से हमको जो जवाब मिलता है, हमारे कान इतने स्ट्रांग नहीं, हमारी बसीरत इतनी मजबूत नहीं कि हमको उसकी आवाज सुनाई दे। दुनिया में ऐसे लोग हैं दोस्तों, ऐसे वाकियात हैं, लेकिन ऐसे नेक लोग गुजरे हैं कि वो जब आपका असलम की खबर अतहर के सामने जब खड़े होते हैं और सलाम करते हैं, जो बाकायदा वहां से सलाम का जवाब आता है और वो अपने कानों से। वो शेख रिफाई का किस्सा तो आप लोगों ने सुना होगा, सिर्फ सुनते ही नहीं मुलाकात के लिए हाथ निकाल दिया। बराबर है, इतना स्ट्रॉन्ग। तो बहरहाल मैं ये बात कहाँ से चला गया और मैं जो बात कहने वाला था इन चीजों को सुनाकर वो मेरे जहन से बिल्कुल निकल गई कि मैंने ये जिक्र क्यों किया इन सारी चीजों का। चलो खैर, तो खुलासा ये है कि बाप पागल मौत जो है ना, हाँ ये कह रहा था, मरने के बाद जो जिंदा होना ये हमारा बेसिक अकीदा है। हयात नबी एक मुस्तकिल मसला है दोस्तों। क्या है मुस्तकिल? बाप दुनिया के अंदर ऐसे गिरोह है जो नबी की हयात को नहीं मानते। क्या नहीं मानते? नबी की हयात को वो कहते हैं कबर के अंदर मुर्दा है, नाऊज बिल्ला। क्या कहते हैं? और कुछ कुछ उनको समझ सुनाई नहीं देता, कुछ भी नहीं होता, ऐसी बात नहीं है। तो बाप पागल मौत तो ये तो बहुत तुरंत हम यही कहते हैं इंतकाल हो गया उसका। क्या हो गया? इंतकाल। इंतकाल का मतलब ये कि मिंदारिन इला एक घर से दूसरे घर की तरफ गया। बहरहाल अल्लाह सुबहानहु व तआला कहते हैं कि जो लोग बाप पागल मौत का इनकार करते हैं इसका मतलब ये है कि वो अपने रब का इनकार करते हैं, और जो अपने रब का इनकार करेगा उलाई का अगलाल उफियाना के उनके गलों में टॉप पहनाया जाएगा, सजा मिलेगी उनको, और उलाई का साबुन्नार, और यही लोग जहन्नमी है, हम फिया खालिदून उसमें हमेशा हमेशा रहेंगे। तो पहला एतराज उनका ये था कि मरने के बाद हम जिंदा नहीं होंगे। अल्लाह कहते हैं ये तो बहुत ऑब्वियस बात है, समझे कि क्या है? ये तो बहुत आसान बात है और यकीनन तुम पैदा किए किया। इस आयत के अंदर उनके दूसरे एतराज का जवाब है, और उनका एतराज ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम जब उनको अल्लाह सुब्हानहु व तआला की तरफ बुलाते थे और यूं कहते थे कि तुम एक अल्लाह को मानो और मुझे अल्लाह का आखिरी पैगंबर मानो तो तुम कामयाब हो जाओगे, और अगर तुमने अल्लाह को एक नहीं माना और मेरी रिसालत पर तुम ईमान नहीं लाए, जन्नत और जहन्नम पर ईमान नहीं लाए, अजाब कब्र पर ईमान नहीं लाए, तो अल्लाह सुब्हानहु व तआला तुमको अजाब देगा, अल्लाह सुब्हानहु व तआला को सजा देगा। अल्लाह का अजाब आएगा, अल्लाह का अजाब आएगा, अल्लाह की पकड़ आएगी, अल्लाह की पकड़ आएगी, अल्लाह की पकड़ आएगी। अब वो कहते देते थे, कुफार सुन लेते थे, लेकिन वो देखते थे एक दिन गया, दो दिन गया, एक हफ्ता गया, एक महीना गया, दो महीने गए, तीन महीने गए, अल्लाह की तरफ से तो कोई अजाब नहीं आया, हम मानते नहीं और अल्लाह की तरफ से कोई पकड़ भी नहीं आई। तो ये एतराज करते थे कि कहाँ थे तुम्हारा अजाब, कहाँ तुम्हें वो किताब होता थी, कहाँ के अल्लाह को अजाब आवे, अल्लाह ने पकड़ आवे, कहाँ से अल्लाह ने कोई पकड़ता हो कि नहीं, बोला समझ नहीं। अल्लाह सुब्हानहु व तआला उन एतराज का ये जवाब देते हैं कि भाई नहीं, अल्लाह की पकड़ जब आएगी ना तो वो अचानक आ जाएगी, और अल्लाह की पकड़ के आने का यकीन तुम इस तरीके से करो कि तुमसे पहले दुनिया के अंदर जो कौम आई थी उन पर अल्लाह की पकड़ आई, उन पर अल्लाह का आजाद आ चुका है, समझे ना? तो ऐसा नहीं समझो कि तुम्हारे पर नहीं आ सकता, जिस तरह पहली उम्मतों पर अल्लाह का अल्लाह की पकड़ और अल्लाह का अजाब नाजिल हुआ था, इसी तरह तुम पर भी क्या है, अजाब नाजिल हो सकता है और होगा और हुआ। चुनांचे इसको कहते हैं सैयद, और ये जल्दी मांगते हैं आपसे बुराई को, कबल हसना, अच्छाई से पहले, समझे कि नहीं। वक़्त खलक में कबल ही मसूलात, हालांकि इनसे पहले बहुत सारी मिसालें गुजर चुकी है। ये मसूलात, ये मसूलतुन की जमा है, और मसूलतुन ऐसी सजा से कहते हैं और ऐसे अजाब से कहते हैं जो एक इंसान को या किसी कौम को सबके सामने दी जाए और उसकी वजह से उसको रुस्वा और जलील होना पड़े, और फिर जब दूसरे लोग उसको देखे तो उससे इबरत पकड़े, तो कहते हैं कि पिछली कौमों पर जो अजाब आए ना तो वो सबके सामने आए, खुल्ला खुल्ला आए, और उनको सबके सामने रुस्वा होना पड़ा, और दुनिया ने जब उनको देखा ना, उस अजाब को देखा ना, तो उससे उन्होंने इबरत पकड़ी। तो फरमा अल्लाह कहते हैं कि ये मेरी मिसालें और मेरी आजाद क्या है आ चुके हैं और लोगों ने देख लिए हैं, तो तुम्हारे ऊपर भी ये आ सकते हैं। وَإِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِّلنَّاسِ عَلَى ظُلْمِهِمْ, اور آپ کا پروردگار لوگوں کو معاف کرنے والا ہے ان کے ظلم کے باوجود. وَإِنَّ رَبَّكَ لَشَدِيدُ الْعِقَابِ, اور بے شک آپ کا رب سخت سزا دینے والا ہے. خلاصہ یہ کہنا چاہتے ہیں کہ بھائی اللہ کا عذاب آ سکتا ہے, ایک دین ہے, اور اس دین کو اور اس مہلت کو تم بیکار نہ سمجھو, یقیناً اللہ کا عذاب آ کر رہے گا. وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنْزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ, یہ تیسرا اعتراض. تیسرا اعتراض ان کا یہ تھا کہ محمد صلی اللہ علیہ وسلم نے اپنی رسالت کو ثابت کرنے کے لیے اللہ کے حکم سے اور اللہ کی مرضی سے بہت سارے معجزات دکھائے. شک القمر کا معجزہ دکھایا, لیکن درخت کے چلانے کا معجزہ دکھایا, کنکری ہاتھ میں لی اور کنکریوں نے آپ صلی اللہ علیہ وسلم کی رسالت کی گواہی دی, آپ کی انگلیوں سے پانی نکلا اور پتہ نہیں کیا کیا نکلا اور کیا کیا معجزات آپ صلی اللہ علیہ وسلم نے لوگوں کو بتلایا. لیکن کفار مکہ اور مشرکین نے مکہ کہتے تھے کہ وہ معجزہ دکھلاؤ جو ہم کہہ رہے ہیں, سمجھے گا نہیں, وہ معجزہ دکھلاؤ جو ہم کہہ رہے. اور وہ پھر جناب نبی اکرم صلی اللہ علیہ وسلم بتاتے نہیں تھے, دکھاتے نہیں تھے, تو ان پر اعتراض کہ آپ صاحب ہمیں وہ معجزہ کیوں نہیں بتاتے جس کا ہم مطالبہ کرتے ہیں. تو اللہ سبحانہ و تعالیٰ نے اس کا جواب دیا, انما انت منذر, اے محمد صلی اللہ علیہ وسلم آپ ان کو کہہ دیجئے کہ آپ تو صرف ڈرانے والے ہیں, آپ کیا ہیں صرف ڈرانے والے ہیں, آپ رسول ہیں. معجزہ کا ظاہر کرنا اور معجزہ کا آپ کے ہاتھوں پر بتلانا یہ میرا کام ہے, میں جب چاہوں گا اور جس قسم کا معجزہ چاہوں گا وہ آپ کے ہاتھ پر میں بتلا سکتا ہوں, تم اپنے اختیار سے کوئی معجزہ نہیں بتا. یاد رکھو نبی کوئی معجزہ اپنے اختیار سے نہیں بتاتا, اس کا اختیار ہے اللہ سبحانہ و تعالیٰ, جب کہیں وہ معجزہ بنے گا. حضرت موسیٰ علیہ السلام کے ہاتھ میں تو لکڑی تھی, ارے یا موسیٰ ڈال دے, ڈالی تو لاٹھی وہ سام بن گئی, پارو خواہ فیدا یا ہے تو اتنا ہوگی کہ ہاتھ بغل میں دبا لو اور پھر بہت میرا کہ علاج جنائے گا تخوش بھائی با امین غیری سو اور پھر نکال دو سورج کی طرح چمکتا ہو جائے گا. ہم اتنے ہزار مرتبہ دبا ہو رہے ہیں کہ مجموعہ ہے سمجھے نا, اور ادھر یوں کر کے نکالے تو خوشبو ہی خوشبو اور چاند سورج کی طرح روشن, سمجھے نا. تو خلاصہ یہ ہے دوستو کہ نبی معجزہ اپنے اختیار سے نہیں بتاتا, لہٰذا جب وہ اپنے اختیار سے نہیں بتاتا تو پھر ہم ان سے کسی معجزہ کا سوال بھی نہیں کر سکتے کہ ہمیں یہ پرٹیکولر معجزہ بتلاؤ, نہیں کر سکتے ہم سوال. ان نئے ان کا منظر آپ کے بے شک ڈرانے والے ہیں, اور کل قوم ناس, اور یاد رکھو جتنی بھی قوم ہے اللہ کی طرف سے وہاں کوئی نہ کوئی ہدایت دینے والا اور کوئی نہ کوئی راستہ بتلانے والا پہنچا ہے. اس آیت سے یہ معلوم ہوا کہ دنیا کا کوئی ملک, دنیا کی کوئی قوم اور دنیا کا کوئی خطہ ایسا نہیں جہاں اللہ کی طرف سے کوئی ہدایت دینے والا نہ پہنچا ہو. اب یہ ہدایت دینے والا بتایا ہے, سمجھے گا نا, بس اس سے مفسرین نے یہ مسئلہ بتایا کہ اس کے لیے یہ ضروری نہیں کہ جو ہدایت دینے والا ہے وہ رسول ہی ہو, وہ نبی ہی ہو, سمجھے گا نا, بلکہ نبی کا کوئی شاگرد, نبی کا کوئی صحابی, وہ بھی نبی کی تعلیم حاصل کر کر اس علاقے تک پہنچ جائے اور اس کو اللہ اور اس کے رسول کا پیغام پہنچا دے, تو یہ بھی حاد ہوا. بولے کل قومی ہاں, سمجھے نا, چنان کہ ہم سورہ یاسین کے اندر پڑھتے ہیں کہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے ایک بستی کی طرف پہلے کتنے آدمی کو بھیجا, دو آدمی کو بھیجا, جاؤ بھائی جاؤ ان کو سمجھاؤ کہ میں اللہ کا رسول ہوں, بتلاؤ کہ اللہ ایک ہے وغیرہ وغیرہ, سمجھے نا, پوری بات ان کو سمجھائی. تو یہ کون تھے, وَضْرِبْ لَهُمْ مَثَلًا أَصْحَابَ الْقَرْيَةِ إِذْ جَاءَ الْمُرْسَلُونَ, جبکہ ان کے پاس بھیجے ہوئے آئے, کون کس کی طرف سے بھیجے گئے تھے, یہ لوگ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی طرف سے کیا ہے یہ بھیجے گئے تھے کہ جاؤ ان کو ذرا بتلاؤ, ان کی ذرا ہدایت کرو, ان کو ذرا تعلیم دو. تو ہو سکتا ہے کہ یہ حاج نبی بھی ہو یا نبی کا کوئی صحابی ہو یا نبی کا کوئی وارث ہو, اور وہ علاقوں میں جا جا کر پہنچے اور ان کو اللہ کے احکامات سنائے. جیسے کہ آج کل ہوتا ہے دوستو, یہ علماء پوری دنیا کے اندر پھیلے ہوئے ہیں یا نہیں بتائیے نا, پوری دنیا کے اندر علماء ہے یا نہیں؟ کوئی دنیا کی کسی بھی کونے میں رہتا ہو اور اس کو کسی بھی قسم کا کوئی مسئلہ معلوم کرنا ہو تو اس کو کہے کوئی ڈیفیکلٹی ہے؟ کوئی ڈیفیکلٹی نہیں. اب تو یہ کیا کہتے ہیں, یہ انٹرنیٹ نے اور نئی نئی ٹیکنالوجی نے جو ہے نا اس کام کو بہت آسان کر دیا ہے. حضرت مفتی ضرب علی صاحب دامن برکاتہم جو پاکستان کے بہت بڑے مفتی ہیں, سمجھے گئے, بہت بڑے مفتی ہیں, بہت اچھا علم ہے دوستوں ان کا, وہ کہہ رہے تھے کہ یہ نئی نئی ٹیکنالوجی جو ہے نا یہ میرے نبی کی ختم نبوت کی دلیل ہے. کیا کہا آپ, سنا آپ نے, یہ نئی نئی ٹیکنالوجی جو ہے نا میرے نبی کے ختم نبوت کی دلیل ہے کہ میرا نبی خاتم النبیین تھا, کہ میرے بعد میرے نبی کے بعد دوسرا کوئی نبی آنے والا نہیں. سمجھ میں آ رہا ہے, دلیل کے ہی کہ بس یہاں ابھی تو میں بول رہا ہوں, اور اگر میں آپ میرے فون میں ڈاؤن کر لوں اور یہاں رکھ دوں تو میری یہ آواز امریکہ میں سنی جا سکتی ہے, میری آواز انڈیا میں سنی جا سکتی ہے امیڈیٹلی, سمجھے گا, سنی جا سکتے ہیں, یہاں ریسیور لگا ہوا ہے, صرف آپ ہی سن رہے ہیں میری آواز, جہاں جہاں یہ ریسیور پہنچا ہوا ہے سارے کے سارے یہ لوگ میری آواز سن رہے ہیں. تو جب آواز نبی کی آواز اور نبی کی تعلیم پوری دنیا کے اندر پھیل رہی ہو تو ہمیں کوئی نبی کی ضرورت ہے؟ سمجھ میں آیا نا, نبی کی کوئی ضرورت ہے دوستوں؟ نقطہ سمجھ میں آیا, مفتی ضرب علی صاحب کہتے ہیں کہ یہ میرے نبی کی ختم نبوت کی دلیل ہے, جو ایسا ہو گیا کہ ساری تعلیم نبی کی پوری دنیا کے اندر پھیل چکی. اچھا انہوں نے جملہ کب کہا, یہ بات سب ذہن میں ہو جائے. حضرت عمرے کے لیے تشریف لے گئے مفتی ضرب علی صاحب پاکستان میں, اور حضرت مفتی ضرب علی صاحب بخاری شریف اپنے مدرسے میں پڑھاتے ہیں کراچی کے اندر, اس کا ان کے مدرسے کا نام ہے آستان العلوم. اب جب یہاں سے چلے گئے تو سبق کا حرج ہو, طلبا سبق کا ان کا مس ہوتا ہے برابر, تو کسی نے ان کو بتایا کہ حضرت آپ وہاں بیٹھ کر بھی سبق پڑھا سکتے ہیں. کیا بتایا, آپ وہاں بیٹھ کر بھی سبق عمرے میں ہیں لیکن وہاں آپ بولیں گے, طلبا یہاں آپ کا سبق سنیں گے. اچھا ایسا ہو سکتا ہے کہ ہاں حضرت ایسا ہو سکتا ہے, چنانچہ اب وہ عمرے میں گئے, روزانہ عمرے سے مکۃ المکرمہ بیٹھ کر مدینۃ المنورہ میں بیٹھ کر ایک کمرے میں جیسے ہم بیٹھے ہوئے ہیں بیٹھ کر سبق پڑھا رہے ہیں اور پاکستان کے اندر ان کی طلبا سبق سن رہے ہیں لائیو, تو اس وقت ان کی زبان سے اللہ نے یہ بات کہلوائی کہ یہ ساری ٹیکنالوجی جو ہے نا میرے نبی کی اپنے نبوت کی دلیل ہے. کتنا زوردار لگتا ہے دوستو, سمجھے کہ نہیں, اب سب باتیں پہنچ رہی ہے, اب نبی کی بھی ضرورت ہے, نبی کی تعلیمات پوری سے پوری دنیا کے اندر کیا ہے؟ ہاں میرے نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک زمانہ ایسا آئے گا کہ کوئی کچا گھر اور کوئی پکا گھر ایسا نہیں ہوگا کہ جو کہ وہاں میری بات نہ پہنچی ہو, کوئی کچا گھر اور کوئی پکا گھر ایسا نہیں باقی رہے گا کہ جہاں قرآن کا پیغام نہ پہنچا ہو, نہ پہنچا ہو, جہاں میرا پیغام نہ پہنچا ہو, جہاں اسلام کی دعوت ساری دنیا کے اندر پھیلتی ہے. نکل قومین حاج ابھی کیوں نہیں, صحیح سے کہیں دنیا کے اندر اب کوئی قوم ایسا کلیم کر سکتی ہے کہ ہمیں کوئی رہنمائی کوئی انسٹرکشن دینے والا نہیں آیا, ہمیں کوئی صحیح راستہ بتلانے والا نہیں آیا, کوئی یہ عذر اور کوئی یہ ایکسکیوز بیان کر سکتا ہے؟ کوئی بھی بیان نہیں کر سکتا, اور اگر کرے تو اس کا ایکسکیوز ماننے میں نہیں آئے گا. سمجھے نا, آپ بھی یوز کریں تو کوئی نہیں کہہ جاتے نہیں, تیرا ٹیکس کری دیتے, کوئی نہیں کہہ جاتے نہیں, تیرے وہ ریکارڈنگ کری دیتے, ہمرا بھی دیتے, برابر ہے, کوئی ایکسکیوز باقی نہیں رہا. تو اللہ سبحانہ و تعالیٰ نے جو یہاں فرمایا, بولی کل قوم ان ہاتھ, اور ہر قوم کے لیے رہنمائی کرنے والا
ہدایت دینے والا ہے یہ اپنی جگہ پر 100% کیا ہے بالکل صحیح. اللہ سبحانہ و تعالیٰ ہم کو دین اسلام کی قدر کرنے کی توفیق عطا فرمائے. اور دوستو اب تو رمضان شروع ہو رہا ہے, آپ لوگوں سے خوب دعاؤں کی درخواست کرتا ہوں, میرے لیے دعا کریں, میرے بچوں کی بھی دعا کریں, میرے گھر والوں کی بھی دعا کریں, میں آپ کی بھی انشاءاللہ دعا کروں گا. اور ہماری طرف سے کچھ کوتاہی غلطی ہو گئی تو معاف فرما رہے, اور اللہ پاک سے خوب دعا کریں کہ یہ جو رمضان کا مہینہ آیا اللہ پاک اس سے قدر کرنے کی توفیق عطا فرمائے, اور ہم کو غافلین میں سے نہ بنا رہے, اور ہم کو کوتاہی کرنے والوں میں سے نہ بنا رہے. اس کی ایک ایک گھڑی اور اس کی ایک ایک سیکنڈ سے پورا کا پورا فائدہ اٹھانے کی توفیق عطا فرمائے. اللہ پاک اس مہینے کے اندر زبان کی, کان کی, آنکھ کی, ہاتھ کی, پیر کی پوری پوری حفاظت فرمائے, اور روزے کو اس کے پورے آداب کے ساتھ رکھنے کی توفیق عطا فرمائے. تراویح خوب ذوق اور شوق سے پڑھنے کی توفیق عطا فرمائے, سحری اور افطاری اور تہجد پڑھنے کی خوب خوب شوق عطا فرمائے. اللہ سب کو یہ توفیق دے, اور پورے عالم کے اندر ہدایت کا ذریعہ بناوے, اور تمام شرور و فتن سے ہم سب کی پوری پوری حفاظت کروائے. بہت کتنے ہیں دوستو, بہت کتنے ہیں, آئے دن کچھ نہ کچھ کچھ نہ کچھ ہوتا ہی رہتا ہے. ابھی مان کے سر میں ہوا سمجھے گا, اور پتہ نہیں یہاں ہوا اور وہاں ہوا, اور پتہ نہیں یہ خبر اور وہ خبر, ہر خبر ہمارے خلاف معلوم ہوتی ہے, اور ان حالات کے اندر ہمیں اب زندگی گزارنا. اللہ پاک ہم کو اللہ کی اطاعت کرنے والا بنا. بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, والصلاۃ والسلام علی سید المرسلین وخاتم النبیین وعلی آلہ واصحابہ اجمعین. لا الہ الا اللہ الحلیم الکریم. سبحان اللہ رب العرش العظیم, الحمد للہ رب العالمین, واسألك مجيبات رحمتك وعزائم مغفرتك والغنيمة من كل ذنب والسلامة من كل إثم. لا تجعلنا ذما إلا غفرت, ولا هما إلا فرجت, ولا ضرا إلا كشفت, ولا حاجة من حوائج الدنيا هي لا تريدا ولنا فيها صلاحا إلا قضيتها ويسرتها يا أكرم الأكرمين ويا أرحم الراحمين. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك السميع القريب المجيب الدعوات. اللهم اشف مرضانا ومرضى المسلمين وارحم موتانا وموتى المسلمين. اللهم ألهمنا مراشد أمورنا وأعذنا من شرور أنفسنا. اللهم ألهمنا مراشد أمورنا وأعذنا من شرور أنفسنا. اللهم اغفر لنا واغفر لنا. اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدين والدنيا والآخرة. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. اللهم اهدنا الصراط المستقيم وثبتنا على الصراط المستقيم وأمتنا على الصراط المستقيم وبارك لنا في الموت وفيما بعد الموت وبارك لنا في الموت وفيما بعد الموت. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا حلالا طيبا وشفاء من كل داء. اللهم إنا على ذكرك وشكرك وحسن عبادتك. اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذ منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم. وأنت أن يستعان وعليك البلاء, فلا حول ولا قوة إلا بالله العلي العظيم. سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله رب العالمين. جزاكم الله.